नमस्कार श्रोताहरू, आजको कार्यक्रम युवा संसारमा म तपाईँलाई देवी पोखरेल स्वागत गर्न चाहन्छु।
हजुर, म निरू पनि छु तपाईँहरूको साथमा।
र साथसाथै हामीले गत हप्तादेखि तपाईँलाई रेडियोमा एकजना नयाँ साथी ल्याउने कोसिस गर्दै आएका छौँ र यो चाहिँ हाम्रो युवा संसारको टिमलाई फराकिलो पार्ने हाम्रो कोसिस हो र आजको कोसिसमा हामीसँग हुनुहुन्छ भरत छमाल। भरतले आज मैले देखेँ आफ्नो तालिम आजदेखि सुरु गरेको छ, होइन? कस्तो लागिरहेछ तालिम?
एकदम राम्रो, एकदम रमाइलो भइरहेछ।
के सिकिँदैछ र अब कस्तो अनुभव भइरहेको छ?
धेरै कुरा सिकिएको छ, एकदम जोस छ केही गर्ने केही बोल्ने।
हजुर,
धेरै दिन एकदम सोचेको रमाइलो, होइन? अहिले डुम्बो बोल्नु एकदम इच्छा सानैदेखि।
इच्छा पुरा भइरहेछ भनेपछि चाहिँ अब फेरि युवा संसार टिमलाई चाहिँ जोइन गर्ने चाहिँ एकदम इन्ट्रेस्ट छ, होइन त तपाईँको?
त्यही जोस जाँगरको साथ हामी भरतलाई हाम्रो टिममा हामीले समावेश गरेका छौँ आज
र भरतलाई हामी
स्वागत गर्न चाहन्छौँ।
र
यो कार्यक्रम युवा संसार 101.5 मेगाहर्जको तरङ्गमा सुन्न सक्नुहुन्छ भने radio.adelaide.edu.au मार्फत संसारभर हामीलाई सुन्न सक्नुहुन्छ र हामीलाई फुर्सदको समयमा युवासंसार.com, ipjn.com र iTunes पनि सुन्न सक्नुहुन्छ। हामीलाई यदि सम्पर्क गर्न चाहनुहुन्छ भने हामी फेसबुकमा अनलाइन छौँ। तपाईँलाई के सामग्रीहरू पठाउनु परे अथवा तपाईँको गीत सङ्गीत कसैलाई अनुरोध गर्नु परे वा कसैलाई केही सन्देश शुभकामना सन्देशहरू प्रेषित गर्नु परे हामीलाई सम्झन सक्नुहुन्छ। हाम्रो फेसबुक पेज रहेको छ युवा संसार
र हामीलाई इमेल पनि लेख्न सक्नुहुन्छ, होइन? र हाम्रो इमेल ठेगाना रहेको छ yuva.sansar@hotmail.com।
र हामीले आजबाट अलिकति मौसममा अलिकति परिवर्तन भएको पनि थाहा पाइसकेका छौँ, होइन? सायद आज सेप्टेम्बर 1 तारिक आजदेखि नै स्प्रिङ लाग्यो होला अस्ट्रेलियामा,
होइन?
अलिकति टेम्परेचर दुई चार दिन अगाडि टेम्परेचर बिलो 15 पनि भएको थाहा पाएँ भने आज म्याक्सिमम टेम्परेचर मैले म यता आउँदा पनि मैले गाडीमा एसी लगाएर आएँ, अलिकति तातो भएको थियो, 27 डिग्री सेल्सियस रहेको थियो, होइन? र आज निकै गर्मीको अनुभव मान्छे आफ्नो साथीभाइहरूले पनि गर्मी भयो, आजदेखि गर्मी सुरु भयो, गर्मी त समर त लागिहालेको छैन तर स्प्रिङमा पनि आज टेम्परेचर म्याक्सिमम 27 डिग्री सेल्सियस पुगेको छ। हामीले मौसम केही परिवर्तन भएको पनि जानकारी श्रोताहरूलाई दिउँ, होइन? अब
र आजको कार्यक्रममा पनि हामीले तपाईँहरूलाई लिएर आएको छ भुटान अपडेट्स र त्यसै गरी हामीसँग कम्युनिटी इन्फोहरू रहेको छ र हामी तिज सेलिब्रेसनको बारेमा पनि कुरा गर्न गइरहेको छ, जुन एकदमै तिज आइरहेको छ, होइन? नेपाली नारीहरूको एकदमै महान चाहड। र त्यसै गरी हामीसँग टिप्सहरू रहेको छ भने हामी सोसल नेटवर्कको बारेमा पनि कुराकानी गर्छौँ।
हामी हाम्रा नयाँ साथी भारतले तपाईँहरूलाई सोसल नेटवर्क फेसबुकको
बारेमा, किनभने मैले एउटा सर्टिफिकेट आइटीमा गर्दैछु त्यही भएर गर्दा मैले आज तपाईँहरूलाई केही फेसबुकको केही जानकारी भित्री जानकारीहरू बताउन गइरहेछु।
फेसबुक चाहिँ हामीले अब चलाउन मात्रै जान्दछौँ, फेसबुक कहिलेदेखि खुल्यो र फेसबुक कसले खुलाए र फेसबुकका अन्तर जानकारीहरू पनि आज भरतले निकै खोजेर ल्याएको जस्तो मैले थाहा पाएको छु।
भरतले तपाईँलाई हाम्रो कार्यक्रमलाई एन्डसम्म सुनिराख्नु
पर्ने हुनुहुन्छ
र कार्यक्रमलाई अब भने चाहिँ गीतबारे नै सुरु गरौँ।
अब पहिलो गीत हामीसँग रहेको छ, हामीले अघि निरुले उठाइन्, हामी तिजको कार्यक्रमबारे पनि जानकारी गर्नेछौँ। तिज लागिसक्यो निरु?
तिज लागिसकेको छ, अरू अरू ठाउँमा त सेलिब्रेट पनि गरिसक्नु भएको छ र हाम्रो एडलेटमा पनि सेलिब्रेट हुन गइरहेको छ, होइन?
त्यसबारे हामी जानकारी दिन्छौँ
तर अब गीतले नै
हामी तिजको शुभकामना दिन्छौँ सम्पूर्ण महिला दिदीबहिनीहरूलाई यस कार्यक्रम यो संसारबाट। तिज 2070 सालको पावन अवसरमा महिलाहरूको सुखद उत्तर प्रतिको कामना यो संसार कार्यक्रमबाट गर्न चाहन्छौँ र त्यसै सिलसिलामा हामी आज तिजको गीतबाट नै एउटा हाम्रो कार्यक्रम सुरु गर्नेछौँ। सिन्धु मल्लको आवाजमा तिजको गीत निकै राम्रो गीत छ, यो गीत सुनेर तिज आएको तपाईँहरूलाई महसुस हुनेछ र आइसके पनि होला। अघि निरुले भने कति ठाउँमा मनाइसके, अब यहाँ पनि मनाउने क्रम छ, त्यसबारे हामी जानकारी दिनेछौँ र यो गीत तिजको तिज आयो भाइ सिन्धु मल्ल।
हजुर, तीज आयो भन्ने एकदम सुमधुर स्वरमा सिन्धुमालाको आवाजमा सुन्नुभयो. तीज पक्कै पनि आइसकेको छ मलाई लाग्छ. हाम्रो सुन्ने श्रोताहरू, हाम्रो जति चेलीहरू हुनुहुन्छ उहाँहरूले मनाइरहनु भएको छ होला. यहाँहरू सबैजनालाई फेरि पनि हाम्रोबाट धेरै धेरै शुभकामना छ. र अब पनि चाहिँ कार्यक्रममा पालो भएको छ युवा गतिविधिको.
युवा गतिविधि म देवी पोखरेल सुरु गर्दैछु. अस्ट्रेलियामा हाल 16% युवा बेरोजगार रहेको तथ्य बाहिर आएको छ. विश्वभर युवा बेरोजगारी बढी रहेको अवस्थामा यो तथ्याङ्कले निकै तहल्का मचाउन सक्छ. तर यो मुलुकको गत 35 वर्षको तथ्याङ्क हेर्ने हो भने यो सामान्य देखिन्छ. अस्ट्रेलियन ब्युरो अफ स्टेटिस्टिक्सको तथ्याङ्क हेर्दा के देखिन्छ भने गत 35 वर्षमा औसत 18% युवा बेरोजगार रहेका छन्. अस्ट्रेलियन ब्युरो अफ स्टेटिस्टिक्सले युवा भनेर खास गरी 15-19 वर्षकालाई चिनाउने गरेको छ. गएको दशकमा औसत 15% बेरोजगार युवा थिए भने अघिल्लो दशकमा 19% युवा कामविहीन थिए. 1993 युवा बेरोजगारी सबैभन्दा बढी 27% पुगेको थियो भने 1984 26.9% रहेको थियो. युरोपको उमेरको समूह हेर्ने हो भने यहाँका 11% युवा मात्र बेरोजगार रहेका छन्. युरोपमा 15-24 वर्षकालाई बेरोजगार युवाको समूहमा हालिएको छ.
टेक्नो सर्भिस ट्रेडिङ रुरल युथ डेभलपमेन्ट थ्रु इन्टरप्राइजको बिजनेस प्लान कम्पिटिसन अन्तर्गत अफ्रिकामा 245 युवाले आफ्नै व्यवसाय सुरु गर्न केने सिलिङ 20 लाख पाउने भएका छन्। अफ्रिकामा 25% युवाहरूले मात्र स्थायी जागिर खाने गर्दछन्। टेक्नोसर्भ र द मास्टर कार्ड फाउन्डेसनले संयुक्त रूपमा सुरु गरेको यो स्वरोजगारी अभियानले अफ्रिका मुलुकहरू केनिया, रवान्डा र उगेन्डाका 15,000 युवा युवतीलाई आफ्नै व्यवसाय सुरु गरेर स्वावलम्बी बन्न सिकाउने लक्ष्य राखेको छ. यो कार्यक्रम अन्तर्गत 3 महिना युवाहरूलाई व्यवसाय क्षमता वृद्धि र सिप सिकाउने तालिम दिइनेछ भने अरू 1 महिनासम्म पनि विविध सहयोग जारी राखिन्छ. गएको 2 वर्षमा यस्तै तालिम पाएका 4,600 युवाहरू 1,200 बढी नयाँ व्यवसाय सुरु गरेका छन् भने 800 जागिर पाएका छन्।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले युवा लक्षित कार्यक्रम चाँडै शुरू गर्ने घोषणा गरेका छन्। उनका अनुसार यस अभियानले 10 लाख युवालाई फाइदा पुग्नेछ। ती युवाले तालिमका साथै आर्थिक सहयोग पनि पाउनेछन्। सहयोग स्वरूप तालिम पाउने प्रत्येक युवालाई आफ्नो व्यवसाय शुरू गर्न 10,000 रुपियाँ दिइनेछ। केही महिना अघि स्थापना भएको नेशनल स्किल्स डेभलपमेन्ट अथोरिटीको उदाहरण दिँदै उनले सरकार युवा मैत्री रहेको दावी गरे. यो अभियान आगामी 1 वर्षसम्म चल्नेछ. यस वर्षको बजेटमा पनि अर्थमन्त्री पी चिदम्बरमले यस प्रकारको कार्यक्रम ल्याउनबारे थोरै जानकारी दिएका थिए. उनले त्यसका लागि 1,60,00,000 बजेट छुट्याएका थिए. तालिमका लागि छुट्टै पाठ्यक्रम बनाइनेछ भने तालिम सकेर अनुदान पाउने युवाहरूले टेस्टमा बस्नुपर्नेछ. सो टेस्ट पास गर्ने युवाहरूले मात्र ₹10,000 रकम पाउनेछन्।
अमेरिकाको क्यालिफोर्निया राज्यको ओकल्यान्डमा बस्ने ओविसा डेभिड्स युवा कविका रूपमा उदाएका छन्। अघिल्लो महिना स्थानीय बार्करी हाई स्कूलमा भएको कविता प्रतियोगितामा उत्कृष्ट भएपछि उनी बे एरियामा भएको युथ स्पिकर फेस्टिभलमा भएको ब्रेभ न्यू भोइसेस प्रतियोगितामा उनले 2 स्थान हासिल गरे. प्रतियोगिता जितेर फर्किएपछि 17 वर्षीय यी युवालाई सरकारले $5,000 सहयोग गरेको छ. उनले अब युवाहरूलाई साहित्य, कला र सामाजिक गतिविधिमा संलग्न गराउने सिटी काउन्सिल मार्फत काम गर्नेछ. उनलाई हरेक वर्ष युवा कवि गोष्ठी आयोजना गर्ने जिम्मेवारी दिएको छ. उनले 5 वर्षको हुँदादेखि नै लेख्न थाले पनि साहित्यिकप्रति आफ्नो रुचि 13 वर्षदेखि बढेको बताए.
इन्टरनेशनल लेबर अर्गनाइजेसनले निकालेको नयाँ तथ्य अनुसार संसारभर एक देशबाट अर्को देशमा बसाइ सर्ने मानिसमध्ये 12% युवा रहने गरेका छन्। उनीहरू राम्रो काम र सहज जीवनको खोजीमा हिँड्ने गर्छन्। इन्टरनेशनल लेबर अर्गनाइजेसनले सो रिपोर्टमा भनेको छ, यो युवाहरूको बसाइ सराईले स्वतन्त्रता, स्वाभिमान, समानता र सुरक्षा मात्र बढोत्तरी गर्दैन कि उत्पत्ति र गन्तव्य मुलुकको विकासमा पनि टेवा पुर्याउँछ. तर कतिपय युवा भने फन्दामा पर्छन् र नोकर जस्तो बनेर काम गर्नुपर्ने हुन्छ. इन्टरनेशनल लेबर अर्गनाइजेसनले भनेको छ, यस्तो वातावरणबाट जोगाउन युवालाई काम, तालिम र बसाई सराई सम्बन्धी राम्रो जानकारी दिन आवश्यक छ. गन्तव्य मुलुकहरूले पनि यसरी आउने युवाहरूको अधिकार उपभोग गर्न पाएको छैन, निहाल्नुपर्ने इन्टरनेशनल लेबर अर्गनाइजेसनले जनाएको छ. अहिले प्रस्तुत गर्दैथ्यौँ युवा गतिविधि. हामी एउटा गीत प्रस्तुत गर्छौँ, एउटा साङ्गीतिक विश्राम लिनेछौँ, त्यसपछि हामी भुटानभित्र शरणार्थी शिविरभित्र र भएका गतिविधिहरूबारे पनि तपाईँलाई जानकारी गराउनेछौँ.
हजुर, गीत रहेको छ सञ्जीव सिंहको आवाजमा, गीतको बोल रहेको छ मुगलान.
सञ्जीव सिंहको आवाजमा निकै रमाइलो गीत छ, मैले छानेर ल्याएको यो गीत है. मुङ्लान हेर जाँदैछु, यो गीत निकै राम्रो छ. त्यसपछि हामी तपाईँलाई अघि भनेअनुसार भुटानभित्र र शरणार्थी शिविरमा भएका केही गतिविधिको सङ्गालो प्रस्तुत गर्नेछौँ.
सञ्जीव सिंहको आवाजमा तपाईँले सुन्नुभयो मुगलान. अब तपाईँहरूले सुन्नुहुनेछ भुटान अपडेट.
र भुटान अपडेट अघि मैले भने भुटान अपडेट हामी तपाईँहरूलाई भुटानभित्र शरणार्थी शिविर र विभिन्न ठाउँहरूमा भएका भुटानीहरूसँग प्रत्यक्ष सरकार राख्ने विषयका समाचारहरू प्रस्तुत गर्नेछौँ. भुटानी प्रजातन्त्रवादी एवं मानवाधिकारवादी नेता टेकनाथ रिजाललाई नेपाल सरकारले दिँदै आएको सुविधा खोसेको समाचार छ. भुटान न्यूज नेटवर्कमा प्रकाशित समाचार अनुसार नेपाल सरकारले रिजालको ट्राभल डकुमेन्ट नवीकरण गरिदिएको छैन. यसले गर्दा उनी नेपाल छाडेर बाहिर जान पाएका छैनन्. ट्राभल डकुमेन्ट नवीकरण नगरिदिँदा उपचार गर्न भारत जान समेत नपाइने स्थिति रहेको भन्दै रिजालले नेपालको गृह मन्त्रालयमा दिनुभएको निवेदन उप नेपाल सरकारले अहिलेसम्म सुनवाई गरेको छैन. रिजालले नेपाल सरकारलाई लेख्नुभएको पत्रमा भनिएको छ, मेरो यात्रा अनुमति पत्र नवीकरण नभइदिएको जर्जर अवस्थाले म लगायत मेरो परिवार कथम कदाचित बिरामी परे नेपाल बाहिर जानु परेको खण्डमा अथवा नेपालभित्रै पनि म एउटा शरणार्थी मानिसलाई चाहिने परिचय पत्र देखाउन आधारमा गुमेको अवस्थालाई मध्यनजर गरी हिजो नेपाल सरकारबाट दिँदै आएको उपयुक्त सुविधाहरू यस समय सापेक्ष उपलब्ध गराई म र मेरो परिवारलाई सुरक्षित जीवन जिउने वातावरण कायम गरिदिनु हुनेछ भन्ने अपेक्षासहित यो विनम्र पत्र विनम्र निवेदन गर्दछु. एकपटक नेपालबाट न्याय पाएर पनि फेरि नेपालमै शरण लिइरहनुभएका प्रजातन्त्रवादी नेता रिजाललाई 62-63 जनआन्दोलनपछि गृह सरकारले भरपोषण बापत मासिक 1,00,000 रूपियाँ सहयोग दिनुका साथै ट्राभल डकुमेन्ट उपलब्ध गराउँदै आएको थियो. तर गिरिजा सरकारले गरेको सहयोग 3 वर्षपछि कमली सरकारले बन्द गरेको थियो. आफूले ट्राभल डकुमेन्ट नपाउँदा बाहिर जान नपाएका र नेपालमा पनि जीवन निर्वाहमा संकट परिरहेको गुनासो गर्दै रिजालले गृह मन्त्रालयलाई लेखेको निवेदनमा भन्नुभएको छ, आज म आफ्नो देशको जातिवादी नीतिले राज्यविहीन भएको अवस्थामाथि नेपाली भूमिमा खुल्ला कैदी सरह जीवन बिताउन विवश भएको कुरा यहाँलाई अवगत गराउन चाहन्छु.
भूटान प्रधानमन्त्री छिरिङ टोग्बे शुक्रबार 6 दिने भारत भ्रमणका लागि दिल्ली पुगेका छन्. गत महिनाको चुनाव जितेर प्रधानमन्त्री बनेपछिको यो उनको पहिलो विदेश भ्रमण हो. उनले दिल्ली पुगेकै दिन भारतीय कंग्रेस उपाध्यक्ष राहुल गान्धी, नेशनल सेक्युरिटी एडभाइजर शिवशंकर मेनन, मिनिस्टर फर द होम एफेयर सुशील कुमार सिन्धे, फाइनेन्सियल मिनिस्टर पी चन्दावरण र फरेन सेक्रेटरी सुजाता सिंहसित भेट गरेका छन्. उनले शनिबार भारतीय प्रधानमन्त्री मनमोहन सिंह, राष्ट्रपति प्रणब मुखर्जी लगायतसित भेटेका छन् भने भारतीय कंग्रेसका अध्यक्ष सोनिया गान्धीलाई पनि भेट्ने कार्यक्रम छ.
प्रधानमन्त्री छिरिङ तोब्गेसित श्रीमती औमटासी ढोमा, फरेन सेक्रेटरी फरेन मिनिस्टर लेम्बो रिन्जिन दोजी र अरू उच्च सरकारी अधिकारीहरू पनि गएका छन्. अरू द्विपक्षीय हितका विषयमा कुराकानी हुने भए तापनि यो भ्रमण खास गरी भूटानको 11 पञ्चवर्षीय योजनामा भारतले गर्न सक्ने आर्थिक सहयोगमा केन्द्रित हुनेछ. भारत सरकारले सो योजनाका लागि 45 अर्ब सहयोग गर्ने खुलासा गरेको छ. त्यो बाहेक इकोनोमिक स्टिमुलस प्लानका लागि 5 अर्ब र 10 योजनाको 4 अर्ब गरी उनको भ्रमणको बेला कुल 54 अर्बको आर्थिक सहयोगको सम्झौता हुने समाचार छ.
भुटनिस रिफ्युजी नेपाली फोरमले आयोजित गरेको बाल तारा प्रतियोगिताले साल बलराम रसाइली र सन्तोष कुमार तामाङले जितेका छन्. बेलडाङ्गी शिविरमा भत्र 9 गते भएको अन्तिर शिविर स्थित बाल गायक प्रतियोगितामाबाट 17 वर्षीय बलराम रसाइली र नृत्य प्रतियोगिताबाट 18 वर्षीय सन्दीप कुमार तामाङ बाल तारा 2013 घोषित भएका छन्. हरेक विधामा 9 जना प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरूले उपाधि चलाएका हुन्. बलरामले युद्ध यादले तिम्रो यादले गीत उही शैलीमा गाएर पनि सन्तोष सन्दीप कुमारले नेपाली संस्कृति झल्काउने मारुनी नृत्य प्रस्तुति गरेका थिए. विशाल राई र सुनिता राई गायकतर्फ दोस्रो र तेस्रो भएका भन्ने नृत्यबाट रञ्जना राई दोस्रो र निशा बुझेल तेस्रो भइन्. सबै शिविरबाट सो प्रतियोगितामा 40 बालिकाले भाग लिएका थिए.
शरणार्थीको इच्छा विपरीत तेस्रो मुलुक जान डर धम्की दिएको भन्दै भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिले आपत्ति प्रकट गरेको छ। यो समाचार मैले पूर्वली टाइम्स .com साभर गरेको छु। बिना इच्छा पुनर्वास नगर्ने भनेर शुरू गरिएको तेस्रो मुलुक पुनर्वासमा पछिल्लो समयमा आएर शरणार्थीको स्वतन्त्रताको अधिकारमाथि हस्तक्षेप समेत हुन थालेको भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिले आरोप लगाएको छ। शुक्रबार पत्रकारसँग को भेटघाटमा समितिले पछिल्लो समय घर घरमा युएनएचसीआरका कर्मचारी आई जबरजस्ती डर धम्की दिएर फारम भर्न लगाएको जानकारी दिएको छ। समितिका संयोजक हर्खजङ सुब्बाले शिविरमा बसेका शरणार्थीलाई बिहिबार मात्रै शिविरबाट प्रहरी प्रशासन समेत लगाएर तेस्रो मुलुक जाने लाने र शिविरमा दिएको राहत रोक्का गर्ने लगायतका धम्की दिएर शरणार्थी सम्बन्धी उच्च देखरेख निकाय युएनएचसीआरका कर्मचारीले जबरजस्ती फारम भर्न धम्क्याएको बताएका छन्। यस्तै सरसरी मोरङको शरणार्थी शिविर सेक्टर सी एक छाप्रा नम्बर 16 बस्ने रामप्रसाद सुवेदीले आफ्नै श्रीमती र छोराले बेपत्ता छ भनी तेस्रो मुलुक पुनर्वास प्रक्रिया शुरू गरेको प्रति सुवेदी आपत्ति समेत प्रकट गरेका छन्। बिना इच्छा प्रक्रिया रोक्न जिल्ला प्रशासन कार्यालयदेखि युएनएचसीआरको कार्यालयमा समेत निवेदन दिइसके पनि सुनवाई नभएपछि आफूलाई शिविरमा एक्लै पारेर जाने विषयमा सुवेदी निराश भएको बताएका छन्। विश्व मानवाधिकार को घोषणा पत्रको धारा 19 मानवको वाक स्वतन्त्रताको अधिकार ग्यारेन्टी गरेको छ, तर पछिल्लो समय अधिकारका बखान सिकाउने दाती निकायहरूकै कर्मचारीहरूले स्वदेश फर्कन चाहने शरणार्थीको अधिकारमाथि हस्तक्षेप गरेको पीड़ित शरणार्थीहरूले बताएका छन्। अझै पनि स्वदेश फर्कने मुद्दालाई खुल्ला गरिने हो भने 10,000-15,000 शरणार्थीहरू आफ्नो देश फर्कन तयार रहेको स्वदेश फर्कन चाहने समितिका प्रवक्ता सन्तवीर खलेले बताए। इच्छा हुने शरणार्थीहरूले भने तेस्रो मुलुक जान पाउने भने भनी पुनर्वास प्रक्रिया खुला गरिएको 6 वर्ष पुगिसकेको छ। हालसम्म 80,000 भन्दा धेरै शरणार्थीहरू विश्वका विभिन्न 8 मुलुकमा पुगिसकेका छन् भने पुनर्वास प्रक्रिया पनि चलिरहेको छ। आफ्नो घर फिर्ती अधिकारलाई पतन गराई तेस्रो मुलुक जान प्रेरित गर्न भइरहेका क्रियाकलापहरूप्रति समितिले आपत्ति समेत प्रकट गरेको छ। स्वदेश फर्कन चाहने शरणार्थीलाई लोभ र धम्की नदिन समेत पीड़ित शरणार्थीहरूले आग्रह गरेका छन्।
अन्त्य भुटानी शरणार्थीको कथा बेता समेटिएको बहुप्रतिष्ठित नेपाली कथानक चलचित्र देश खोज्दै जाँदाले आफ्ना दर्शकहरूका लागि 1 मिनट 31 सेकेण्डको ट्रेलर गत शुक्रबार सार्वजनिक गरेर झनै उत्सुकता खडा गरेको छ। यस चलचित्रलाई चर्चित साहित्यकार तथा कलाकार प्रकाश आङदेङबेले गरेका छन् भने आइफा सेन्स इन्टरनेशनल फाउन्डेशन आइफाका भुटान र गेन्डेब्या थिएटरको संयुक्त लगानीमा लाइन क्रस मुभीले निर्माण गरेको हो। बाबु बोगटी, हेमन्त बुढाथोकी आदिको प्रमुख भूमिकामा निर्वाह गरेको चलचित्र निर्माण समूहको आयोजना अनुरूप कार्यक्रम सम्पादन भए 2013 सुरुमा हामीले हेर्न सकिनेछौ।
त्यसै गरी बेल सिटी नामक वृत्तचित्रले आफ्नो 3 मिनट 40 सेकेण्डको ट्रेलर गत जुलाई 23 सार्वजनिक गरिसकेको थियो। यस वृत्तचित्रलाई भुटान मिडिया सोसाइटी, एचडब्ल्यूएच चेरिटी युके र स्वतन्त्र जर्मन चलचित्र निर्माणकर्ता फेलिक्स जैकेलको संयुक्त रूपमा जैकेलले संयुक्त रूपमा निर्माण गरेका हुन्। यसलाई पनि 2014 सुरुतिर नै दर्शकहरूले हेर्न सक्ने अपेक्षा गरिएको छ। अहिले प्रस्तुत गर्दैथ्यौँ हामी भुटान भित्र र भुटानी शरणार्थी शिविर भइरहेका गतिविधिहरूको सङ्गालो भुटान अपडेट्स र हामी यसपछि एउटा गीत प्रस्तुत गर्छौँ।
र हाम्रो नयाँ साथी भरतले एउटा गीत लिएर आउनुभएको छ, कुन गीत लिएर आउनुभएको छ?
डम्बर नेपालीको तिम्रो पाउजु भन्ने गीत तपाईँहरूलाई आज सुनाउन चाहन्छु।
डम्बर नेपालीको आवाजमा तिम्रो पाउजु बजेर सबैले थाहा पायो होला। डम्बर नेपालीले निकै राम्रा गीत गाउँछन्, ऊ निकै गजल गीतहरू गाउँछन्। यो गीत निकै नै राम्रो लागेको छ, मैले पनि पहिल्यै सुनेको छु र भरत समाललाई यो गीत आज कार्यक्रममा ल्याइदिएकोमा म धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु।
सुन्नुहोस्
पाउजु बजेर थाहा पाए अरूले तिम्रो पाउजु बजेर थाहा पाए अरूले तिम्रो पाउजु बजेर थाहा पाए अरूले मलाई त कराए आफन्तहरूले मलाई त
तिमीले किन पाउजी बजाएको, तिम्रो पाउजी बजेको सुनेर चाहिँ मेरा आफन्तहरूले मलाई कराए, अब हाम्रो माया प्रीति चाहिँ धरापमा पर्यो भनेर ढमाउँदै डम्बर नेपाली होइन मेरो निकै राम्रो गीत निरुले छानेर ल्याएको गीत
भारतले छानेर ल्याएको गीत
राम्रो गीत लाग्यो मलाई होइन निकै राम्रो गीत
हुने बेलामा
जानु होला डेटिङमा हजुर. अब हामी थटा गऱ्यौँ एकछिन, अब हामी प्रस्तुत गर्दैछौँ. अघि हामीले तिजको गीतबाट कार्यक्रम सुरु गरेका थियौँ र तिजको बारे जानकारी गर्दैछु. निरु पनि मलाई लाग्छ तिजको कार्यक्रम आयोजना गरेको छ भुटनिज कम्युनिटीले, यसपालि त्यसको एउटा आयोजना आयोजक समितिमा पर्छन् जस्तो लागेको छ. के कार्यक्रम छ त्यसबारे श्रोताहरूलाई स्पेसली हाम्रा भाइ बहिनी दिदी चेलीबेटी श्रोताहरूलाई बताइदिउँ.
हजुर, र हाम्रो माइतीहरूलाई पनि काम लाग्छ यो चाहिँ होइन, र एडलेटमा हुन गइरहेको छ यो कार्यक्रम चाहिँ. अब आउने यो आउने शनिबार होइन, जुन चाहिँ पर्दछ 7th of September, जुन चाहिँ इलेक्सन दिनमै पर्ने भएको छ होइन, जसले चाहिँ सिटिजनसिपहरू पाउनु भएको छ होइन, जसले चाहिँ भोट लाउनुहुन्छ त्यो उहाँहरूले चाहिँ बिहान भोटिङमा गएर त्यसपछि कार्यक्रममा आउनुपर्ने हुन्छ. यो चाहिँ हुन गइरहेको छ, एड्रेस रहेको छ 1225 युथ इन्टरप्राइज सेन्टर, यसको प्रपर एड्रेस भनेको 17 वेस्टर रोड सल्सबरी. अनि कार्यक्रम सुरु हुन्छ 1:30 बजीदेखि र 1:30 बजीदेखि लगभग 5:30 बजीसम्म. र यो कार्यक्रमलाई चाहिँ अर्गनाइज गर्नुभएको छ सबै लेडिजहरू जुन चाहिँ एडलेटमा हुनुहुन्छ अहिले होइन, उहाँहरू सबैजना लेडिजहरूले अर्गनाइज गर्नुभएको हो. अहिले एडलेटमा पनि धेरैवटा ग्रुपहरू रहेको छ होइन, जसमा एउटा युवा संसार पनि पर्छ र त्यसबाट चाहिँ हामी पनि छौँ, एउटा हामी लेडिजहरू पनि छौँ एज अ पार्ट अफ.
अनि मेरो मलाई के सुन्न मलाई के छ मेन चाहिँ कार्यक्रमको आकर्षण के हो?
यसपालि कार्यक्रमको आकर्षण भनेको चाहिँ सबैजना लेडिज ग्रुपहरू, उहाँहरू जतिजना हुनुहुन्छ उहाँहरूले सबैजनालाई पर्फर्म गर्दै हुनुहुन्छ, इथनिक स्कुलदेखि लिएर भाइ बहिनीदेखि लिएर सिनियर्सहरूसम्म, र मिडल एजको जुन हुनुहुन्छ उहाँहरू भयो, जुन युथहरू हुनुहुन्छ होइन एडलेट भुटनिस युथबाट पनि, उहाँहरूले सबैजनाले डान्सहरू भयो, कसैले एक्टहरू गरिरहनु भएको छ, कसैले सिङ्गिङहरू, मतलब सबै ग्रुपबाट चाहिँ एउटा एउटा आइटम्सहरू आउँदैछ यसपालि.
मैले सुनेको हाम्रो दिदीबहिनीहरूले निकै हाम्रो त्यसको लागि एकदम डान्सको लागि प्र्याक्टिस हुँदैछ अरे हरेक हप्ता.
डेफिनेटली प्र्याक्टिस भइरहेछ होइन. उहाँहरूले कति हाम्रो नारीहरू हुनुहुन्छ नि उहाँहरूले चाहिँ फर्स्ट टाइम डान्स गर्नुभएको छ र उहाँहरूले यति धेरै एक्साइटेड भएर प्र्याक्टिसहरू गरिरहनु भएको छ होइन. र यदि तपाईँहरू पनि चाहनुहुन्छ भने र हामीसँग चाहिँ हामीले कार्यक्रममा चाहिँ दुईवटामा डिभाइड गरेको छ, एउटा फर्मल र इन्फर्मल भनेर. फर्मल प्रोग्राम चाहिँ अबाउट एक वान आवर जति चाहिँ हुन्छ. त्यसमा चाहिँ हामी कल्चरल सङ्ग्सहरू भयो होइन डान्सहरू गर्नेछौँ र एक्ट पनि छ फर द फर्स्ट टाइम होइन. अनि त्यसपछि भनेको चाहिँ अरू प्रोग्रामहरूमा चाहिँ इन्फर्मली डान्स गीत लगाइन्छ र त्यसमा तपाईँहरू नाच्न सक्नुहुन्छ. र एउटा यसको एकदम राम्रो कुरा भनेको चाहिँ जति हाम्रो पुरुष साथीहरू हुनुहुन्छ, हाम्रो माइतीहरू भनौँ न, उहाँहरूले चाहिँ यसपालि चाहिँ हाम्रो एडलेट चेलीहरूलाई चाहिँ खानाहरू बनाएर वितरण गर्ने हुनुभएको
ठुलो धेरै ठुलो. मैले त्यही सोध्न लागेको थिएँ, त्यहाँ कार्यक्रम हेर्न पुरुषहरू आउनु पाउने नपाउने, अथवा लेडिज एक्सक्लुसिभ प्रोग्राम हो कि पुरुषलाई पुरुष पनि इन्क्लुसिभ प्रोग्राम हो भन्ने.
खाना बाँड्ने कुरा भएपछि त आउनै पर्ने
तिमी र म, भरत र म चाहिँ अब खाना बाँड्नलाई
बाँड्नको लागि त युआर अलवेज वेलकम होइन. हाम्रो पहिला चाहिँ के भएको थियो भने हामी म्यानहरूलाई चाहिँ नट एलाउड भन्ने थियो, तर त्यो चाहिँ अहिले कम्प्लिटली होइन होइन. सबैजना चाहिँ युआर वेलकम, तपाईँहरू म्यान हुनुहुन्छ, वुमेन जोही पनि आउनु सक्नुहुन्छ, इन्जोय गर्न सक्नुहुन्छ कार्यक्रम. र यसमा हामीले स्ट्रिक्टली के चाहिँ गरेको छ भने स्टेज पर्फर्मेन्समा चाहिँ म्यानहरूलाई चाहिँ नदिने, जस्ट लेडिजहरूलाई मात्रै, तर तपाईँहरू आएर कार्यक्रमहरू इन्जोय गर्न सक्नुहुन्छ, हामीसँग नाच्न सक्नुहुन्छ.
म्यानहरूले पर्फर्म गर्न चाहेमा त्यसकै गीतमा नाच्नु पर्यो.
हजुर एक्ज्याक्टली.
अहिले निकै राम्रो कार्यक्रम रहेछ. शनिबार नबोल्नु होला स्पेसली महिला श्रोताहरू, तपाईँहरूले पनि त्यसको यदि बिर्सिनुभयो भने चाहिँ तपाईँ अहिले रेडियो कार्यक्रम सुनिराख्नु भएको छ भने कार्यक्रम पक्का पनि तपाईँ 1:30 बजेदेखि सुरु हुने कार्यक्रम रहेको जानेहरूले जानकारी गरिन्. तर मलाई लागेको चाहिँ सेप्टेम्बर 7 तारिक अस्ट्रेलियामा फेडरल इलेक्सन पनि भइरहेको छ, यो इलेक्सनले कतै प्रभाव त पार्दैन नि?
कतै पार्न पनि सक्छ, किनभने हाम्रो धेरै जस्तोले चाहिँ अब भर्खरै होइन अस्ट्रेलियन सिटिजनसिप पाउनु भएको छ, तर उहाँहरूको लागि पनि हामीले अस्तिको हप्ता पनि इन्फर्मेसन दिएको थियो कि उहाँहरूले अगाडि पनि भोटिङ गर्न सक्नुहुन्छ, या त फिर त्यही दिन पनि तपाईँ उहाँहरूले 8 बजेदेखि भोटिङ सुरु हुन्छ होइन, बिहान गरेर आफ्टरनुनमा 1:30 मात्रै हो कार्यक्रम, त त्यो पनि गर्न सक्नुहुन्छ. र अस्ति भर्खरै एउटा एउटा वर्कसप एउटा इन्फर्मेसन सेसन भएको थियो होइन, यो भोटिङ कसरी गर्ने, कति बजीदेखि सुरु हुन्छ भन्ने कुराहरू भएको थियो, त्यसमा चाहिँ मैले पनि एटेन्ड गरेको थिएँ होइन. र यदि तपाईँहरूले गर्नुभएको छैन भने चाहिँ तपाईँहरूले त्यही दिन 8 बजेदेखि सुरु हुन्छ, तपाईँहरू बिहान गएर होइन भोट गरेर अनि त्यसपछि तिज प्रोग्राम एटेन्ड गर्नु सक्नुहुन्छ.
यसपालिको भोटिङ, यसपालिको मतदान अधिकार पाउने हाम्रा भुटानी दाजुभाइ तथा दिदीबहिनीहरूलाई एउटा जानकारी म के गराउन चाहन्छु भने तपाईँहरूको वरिपरि स्कुल विशेष गरेर स्कुलमा पोलिङ स्टेसन्सहरू भनौँ, निर्वाचन तपाईँले भोट हाल्ने स्थान व्यवस्था गरिएको छ, जस्तो भनौँ सल्सबरी प्राइमेरी स्कुलमा व्यवस्था गरिएको छ भने सल्सबरी सेन्ट्रलको लागि टेफ एसएको क्याम्पस सल्सबरी क्याम्पसमा चाहिँ व्यवस्था गरेको छ. त्यसै गरी सल्सबरी डाउन्समा बस्ने जो इलिजिबल श्रोताहरू हुनुहुन्छ उहाँहरूको लागि सल्सबरी डाउन्स प्राइमेरी स्कुल प्यारामाउन्ट रोडमा पर्दछ जो स्कुल, र सल्सबरी नर्थको लागि सल्सबरी नर्थ R7 स्कुल, त्यो स्कुल त धेरै नै सबैले पनि जान्नुहुन्छ, धेरै सल्सबरी नर्थमा हुनुहुन्छ यसपालि मलाई थाहा छ. सल्सबरी नर्थ वेस्टको लागि सल्सबरी नर्थ वेस्ट स्कुल म्याकोरमाक क्रिसेन्टमा पनि पर्दछ. र अरू तपाईँहरू यदि यस दिनमा अलिकति सल्सबरी बाहिर हुनुहुन्छ भने तपाईँले अरू बुथमा पनि गएर दिन सक्नुहुन्छ, र नजिकको बुथ कहाँ पर्छ भन्ने तपाईँलाई लाग्छ भने अस्ट्रेलियन इलेक्सन कमिसनको वेबसाइट aec.gov.au गएर चाहिँ सोझै बुझ्न सक्नुहुनेछ. निरुलाई म फेरि के सोध्नु पर्यो भने, म त गइनँ अस्तिको कार्यक्रममा र मैले चाहिँ पढेर थाहा पाएको छु, अलिकति श्रोताहरूलाई चाहिँ अब हामीले अर्को कार्यक्रम गर्दा हाम्रो अर्को कार्यक्रम गर्दा इलेक्सन भइसकेको हुन्छ, कसले जितिसकेको हुन्छ भन्ने घोषणा भइसकेको हुन्छ, त्योभन्दा अगाडि चाहिँ ब्यालेट पेपर कस्तो हुन्छ, कसरी भोट गर्ने भन्ने अलिकति जानकारी निरुको एक्सपिरियन्सबाट.
हजुर, मैले अस्ति वर्कसप गरेको उहाँहरूले इन्फर्मेसन दिँदाखेरि चाहिँ दुईवटा पेपर हुन्छ होइन, एउटा ग्रिन र एउटा व्हाइट, जुनमा चाहिँ व्हाइटमा चाहिँ तपाईँहरूले
हाउस अफ
रिप्रेजेन्टेटिभको त्यही गर्नुपर्ने हुन्छ भने अर्कोमा चाहिँ तपाईँहरूले ग्रिनमा चाहिँ
सिनेटको
लागि गर्नुहुन्छ. त्यसमा चाहिँ तपाईँहरूले नम्बर 1, 2, 3, 4, 5 होइन, वानमा चाहिँ तपाईँहरूले अब एकदमै धेरै मन परेको ग्रुप, अनि त्यसपछि नम्बर 5मा चाहिँ लेस मन परेको, त्यसरी नै 1, 2, 3, 4 गरेर तपाईँले पाँचवटै लेख्नुपर्ने हुन्छ. त्यसरी चाहिँ गर्न सक्नुहुन्छ.
त्यसरी निरुले भने दुईवटा ब्यालेट पेपर हुन्छ तपाईँलाई, दुईवटा पेपर, एउटा सानो सेतो पेपर र अर्को अलि निकै ठुलो ब्यालेट पेपर दिएको हुन्छ, जसमा चाहिँ एउटा सिनेट एउटा प्रतिनिधि सभाको लागि चाहिँ दिएको हुन्छ. सानो सिनेट सानो ब्यालेट पेपरमा तपाईँले पार्टीको नाम लगायत उम्मेद्वारको नाम पनि हुन्छ, र सिनेटकोमा चाहिँ खालि पार्टीको नाम मात्रै हुन्छ. तपाईँलाई यदि कुन पार्टी मन परेको छ, कुन पार्टीको सिनेटर तपाईँको होस् भन्ने चाहनुहुन्छ भने तपाईँ नम्बर 1, 2, 3 गरेर चाहिँ नम्बर लाउन सक्नुहुनेछ. त्यहाँ चाहिँ पार्टीको नाम हुनसक्छ अथवा कुनै स्वतन्त्र व्यक्तिको नाम पनि हुन सक्नेछ.
हजुर, भोटिङ भने चाहिँ बिहानको 8 बजीदेखि बेलुकाको 6 बजीसम्म खुला हुनेछ.
र तपाईँलाई पाएको पर्ने स्थानहरू अहिले हामीले भनिहाल्यौँ, र यदि कुनै बाहिर हुनुहुन्छ सहजभरि बाहिर अथवा साउथ अस्ट्रेलियाको अरू कुनै क्षेत्रमा भने, यदि तपाईँले अरू तपाईँलाई पाइक पर्ने स्टेसन पोलिङ स्टेसनका लागि एइसीको वेबसाइटमा हेर्नुहोला भनेर चाहिँ मैले जानकारी दिइसकेँ श्रोताहरू.
हजुर, अब अर्को इन्फर्मेसन रहेको छ, अब मिड इयर लाइक लास्ट इयर सुरु भइसकेको छ होइन, युनिभर्सिटी टेफ हाम्रो सुरु भइसकेको छ एप्लिकेसनको लागि, त्यही विषयमा
त्यसको लागि पनि अहिले अब सायद एप्लिकेसन सुरु भइसक्यो. अहिले इयर 12 सक्ने श्रोताहरूको लागि चाहिँ यसपालि सक्ने श्रोताहरूको लागि निकै प्रभावकारी जानकारी हुनसक्छ. यो अन्डर ग्रेजुएट डिग्रीको लागि युनिभर्सिटी एन्ट्रीको लागि चाहिँ अहिले एप्लिकेसन ओपन भइसकेको छ आवेदन, जहाँ चाहिँ साटेकबाट तपाईँले फर्म भर्नुपर्ने हुन्छ. साटेक भनेको साउथ अस्ट्रेलिया टर्सरी एडमिसन सेन्टर, जहाँबाट चाहिँ तपाईँले युनिभर्सिटी एन्ट्रीको एउटा केन्द्रबिन्दु हो, त्यहाँबाट चाहिँ तपाईँले एप्लिकेसन दिन सक्नुहुन्छ. र अहिले अन्डर ग्रेजुएट डिग्रीको लागि चाहिँ अस्ति अगस्त 5 तारिकदेखि चाहिँ एप्लिकेसन खुलिसकेको छ, र 31 अक्टोबरमा चाहिँ यो अन्त हुँदैछ. त्यसै गरी टेफमा पढ्न चाहनुहुन्छ भने टेफको लागि चाहिँ एप्लिकेसन साटाक मार्फत एप्लिकेसन भने 23 सेप्टेम्बर, यो महिनाको 23 सेप्टेम्बरमा चाहिँ खुलिरहेको छ. यदि तपाईँहरू पनि यो मितिलाई मध्यनजर राखी तपाईँले आफ्नो एप्लिकेसन डेडलाइनहरू नछुटाउनुहोला. यदि छुटाउनु भयो भने टेफ एन्ट्री अथवा युनिभर्सिटी एन्ट्रीमा तपाईँ पछि पर्नुहुनेछ र अर्को वर्ष कुर्न पर्ने हुनेछ.
हजुर, र त्यसै गरी हामीसँग अरू इन्फर्मेसनहरू रहेको छ जुन हाम्रो सल्सबरी युथहरूको लागि एकदमै फेमिलियर होइन, 12-25 युथ इन्टरप्राइज, जहाँनिर प्रोग्रामहरू पनि भइबस्छ, युथ एक्टिभिटिजहरू भइबस्छ, र हामीले 1-2 ल्याएको छ जुन एक्टिभिटिजहरू रिसेन्टली भइरहेको छ. र भरतसँग रहेको छ एउटा,
मेरोमा छ एउटा बाइसाइकलको बारेमा. तपाईँहरूले बाइसाइकल यातायातको लागि चलाउनुहुन्छ भने एउटा बाइसाइकलको एउटा वर्कसप छ, एउटा चाहिँ भइसकेको छ, एउटा चाहिँ यही आउने शनिबार नोभेम्बर 9 तारिक 9 बजीदेखि 12 बजीसम्मको एउटा वर्कसप छ. त्यो चाहिँ पर्ने कहाँ भन्दा एड्रेस चाहिँ मेरोलोना कम्युनिटी सेन्टर, 19 किङ रोड, पाराफिल गार्डन.
कति कुन कहिले डेट भन्यो भारत?
नोभेम्बर
9 तारिक.
हजुर, र एउटा चाहिँ अगस्तमा भएको थियो होइन, त्यो चाहिँ सिधै सकेको छ.
अब नोभेम्बरमा
अब
साइकल चलाएर यताउता साइकलबाट चाहिँ फिट हुन सक्ने चाहिँ,
र तपाईँहरूले त्यसको बारेमा साइकलको टेक्निकलहरू पनि सिकाउने
तपाईँले वर्कसप भन्नेपछि
आफ्नो साइकलहरू कसरी मेन्टेन गर्ने, साइकल कसरी रोडमा गुडाउने र कसरी ट्राफिक रुल्सहरू फलो गर्ने भन्ने विषयमा होला. यो निकै महत्त्वपूर्ण छ.
हजुर, र अर्को रहेको छ युथ, यो चाहिँ होमवर्क क्लब होइन, यसलाई भनिन्छ. यो चाहिँ यङ पिपलहरू एज 12-18 वर्षको जो जो हुनुहुन्छ र उहाँहरू जो जोलाई चाहिँ एकदम होमवर्कमा अलिकति हेल्प चाहिन्छ होइन, इन ल्याङ्ग्वेज भयो म्याथमेटिक्स मा चाहिँ तपाईँलाई यदि हेल्प चाहिएको छ भने चाहिँ यो चाहिँ हुन्छ जहिले पनि एभ्री वेनेसडे, अनि समय रहेको छ 3:30-5 बजीसम्म, अनि एड्रेस रहेको छ लेन बेरल लाइब्रेरी, जुन चाहिँ रहेको छ सल्सबरीको लाइब्रेरी भनौँ न, इजी हुन्छ है उहाँहरूलाई भन्दाखेरि चाहिँ. अनि यदि तपाईँहरूलाई चाहिँ होमवर्कको लागि हेल्पहरू चाहिएको छ भने चाहिँ एभ्री वेनेसडे त्यहाँ गएर हेल्प लिन सक्नुहुन्छ.
हरेक बुधबार त्यहाँ कोही सहयोग प्रदान गर्ने व्यक्ति चाहिँ बस्नुहुन्छ. त्यहाँ तपाईँलाई यदि म्याथ साइन्समा केही गाह्रो पऱ्यो अथवा कुनै होमवर्कहरू गर्न गाह्रो पऱ्यो, एसाइनमेन्ट भनिन्छ विशेष गरेर, त्यहाँ गाह्रो पऱ्यो त्यहाँ सम्पर्क गर्न सकिन्छ. त्यसै मसँग फ्री ट्रेनिङ अपर्च्युनिटीको बारेको पनि जानकारी रहेको छ. कसैलाई एज केयर र डिसेबिलिटी अथवा कम्युनिटी सर्भिसेसको बारेमा चाहिँ पढ्न मन छ र त्यसमा करियर बनाउन मन छ भने चाहिँ यो चाहिँ अब टर्म 4 2013 सुरु हुँदैछ. र त्यस्तै बेसिक मेटल वर्क स्किल्स जो जस्तो धातु सम्बन्धी कामहरू गर्ने मेटल सम्बन्धी टिन फलामहरूको विषयमा कामहरू गर्ने र त्यसैबाट चाहिँ केही कलाहरू उत्पादन गर्ने हो भने चाहिँ त्यसमा पनि आफ्नो करियर बनाउन अर्को एउटा फ्री तालिमको सुवर्ण अवसर मिले आएको छ. त्यस्तै गरी पाथवे टु इम्प्लोइमेन्ट बारे पनि जस्तो आफ्नो करियर बनाउने कसरी कुन क्षेत्रमा चाहिँ आफ्नो भविष्यको कार्यथलो बनाउने त्यसलाई भन्ने बारेमा पनि र त्यस्तै कार्पेन्ट्री सिक्न चाहनुहुन्छ र तपाईँ सानो बाकसहरू होइन त्यसपछि के भन्छ त दराजहरू बनाउन सक्नुहुन्छ त्यसको लागि ट्रेनिङ पनि खुलेको छ त्यो ट्रेनिङको लागि सम्पर्क गर्न सक्नुहुन्छ जोई जोईलाई जेट ओई चर्ची फोन नम्बर रहेको छ 8262554 8262554 र उहाँको मोबाइल नम्बर रहेको छ 0432487611 अथवा इमेल पनि pfccfoundationskills@gmail.com यो चाहिँ सोल्सबरी साउथ इस्ट ट्रेनिङ फाउन्डेसन स्किल्स प्रोग्राम जसलाई चाहिँ स्किल्स फर अल भन्ने कार्यक्रमले चाहिँ फन्डिङ गरेको छ.
हजुर, यो त एकदमै युजफुल थियो हाम्रो यो युथहरूको लागि होइन. उहाँहरूले चाहिँ आउनु आई होप कि तपाईँहरूले यो अपर्च्युनिटी मिस गर्नुहुने छैन. एकदमै हुन्छ नि उहाँहरूलाई यदि ट्रेनिङहरू गर्नु मन छ भने चाहिँ र हामीले भन्नुभन्दा पनि तपाईँहरू 1225 युथ इन्टरप्राइजमा गएर यही प्लेम्फेटहरू चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ. त्यहाँ सबै इन्फर्मेसन हुनेछ.
त्यहाँ यदि कोही व्यक्ति छ भने पनि सोधेर चाहिँ यो के हो भनेर जानकारी पनि लिन सक्नुहुनेछ होइन.
हजुर,
अब हामीले निकै गफ पनि गऱ्यौँ, निकै जानकारी गफ भन्दा पनि निकै हामीले धेरै जानकारी प्रस्तुत गऱ्यौँ. अब हामीसँग एउटा गीत रहेको छ.
हजुर, यो चाहिँ पहिलाको गीत हो होइन, एकदमै पप गीत, एकदमै फेमस भएको गीत जुन हामीलाई पनि मनपर्छ. मलाई लाग्छ कि हाम्रो श्रोताहरूलाई पनि एकदमै धेरै मनपर्छ
यो गीत. भनौँ म यो गीत चाहिँ म 11-12 पढ्दाखेरि धेरै नै चलेको गीत हो है. यो गीत त्यतिखेर रेडियोमा धेरै बस्थ्यो, साथीहरूले पनि आफू सुन्नुहुन्थ्यो. त्यतिखेर अब मोबाइलहरूभन्दा पनि एफएम धेरै थियो, एफएममा चाहिँ प्रत्येकचोटि नै बज्ने कार्यक्रममा सबै प्राय प्राय कार्यक्रममा बजिराख्ने गीत. यो गीत छ कस्तो मोडमा भन्ने प्रबोध निर्वाणको आवाजमा होइन.
हजुर,
यो गीत पश्चात हामी तपाईँलाई अघि भनेको हामीले सोसियल नेटवर्क सम्बन्धी टिप्स र अरू केही अरू जीवन उपयोगी टिप्सहरू पनि तपाईँहरूलाई चाहिँ हामी बताउनेछौँ र यो गीत तपाईँ सुन्दै रहनुहोला, मनोरञ्जन गर्दै गर्नुहोला. यो कार्यक्रम हो युवा संसार 101.5 मेगाहर्जको तरङ्ग रेडियो @edu.au मार्फत संसारभर लाइभ. म देवी पोखरेल नेहरु र भरत छौँ आजको कार्यक्रममा र यो गीत सुन्नुहोला तपाईँहरू र हामी यो गीत पश्चात अरू कार्यक्रमका खुराकहरू लिएर आउनेछौँ. हजुर श्रोताहरू, तपाईँलाई हामी यो गीत पूर्ण रूपमा सुनाउन त चाहन्छौँ, तर हामीसँग समय अलिकति थोरै छ र हामीसँग अरू सामग्रीहरू बाँकी भएकोले गर्दाखेरि हामी यो गीत तपाईँको लागि ब्याकग्राउन्डमा बजाइरहेका छौँ प्रमोद इमरानको आवाजमा कस्तो मोडमा भने गीत। र अबको हामीसँग भएको सामग्रीहरू हुन् व्यक्तित्व विकास कसरी गर्ने र आत्मविश्वास कसरी बढाउने भन्ने बारेमा चाहिँ यिनीहरूले तपाईँहरूलाई अलिकति जानकारी गराउँदैछन्। यो निकै महत्त्वपूर्ण विषय हो नि त युवा श्रोताहरूको लागि होइन?
एकदमै धेरै, र युवाहरूको लागि त झन् टिनेज भनेको त एकदमै धेरै गाह्रो उमेर नै हुन्छ होइन, धेरै कुराहरू चाहिँ अब सिक्नुपर्ने हुन्छ होइन। त्यही भएर चाहिँ अब कति कुराहरू जस्तै मिडियामा हामीले हेर्दाखेरि पनि जस्तै टिनेजहरूलाई चाहिँ यस्तो कुराहरू जस्तै अब स्लिम भनेर देखाइरहेको हुन्छ होइन, एउटा पर्सनालिटी भनेर देखाइरहेको हुन्छ। अनि त्यो देख्दाखेरि चाहिँ टिनेज उमेरमा चाहिँ कस्तो हुन्छ भने यति धेरै राम्रो पर्सनालिटी छ, यस्तो धेरै अब हुन्छ नि हाइट होइन, जिउजालहरू छ, अब मेरो छैन भनेर अलिकति एउटा स्याड हुन्छ नि मान्छेलाई, त्यस्तो फिल भइरहेको हुन्छ आफूमा, आफूमा चाहिँ कन्फिडेन्ट कम भइरहेको हुन्छ होइन। र यो अलिकति रहेको छ टिप्स चाहिँ, र आफूले चाहिँ कसरी कन्फिडेन्ट बढाउने आफ्नो व्यक्तित्व होइन, कसरी चाहिँ आफूमा आफूमा विश्वास गर्ने, म पनि केही गर्न सक्छु भनेर यहाँ रहेको टिप्सहरू म तपाईँलाई भन्न गइरहेको छु। र यो चाहिँ आफूमा यदि तपाईँहरूकै स्टोर जानुभयो होइन, फर इक्जाम्पल, र त्यहाँनिर गएर चाहिँ कपडाहरू ट्राई गर्नु हुँदाखेरि चाहिँ के गर्नुहोस् भने, जस्तै आफूले भन्दाखेरि कस्तो गर्छौँ भने, हामी नर्मली मान्छेहरू जाँदाखेरि चाहिँ आफूलाई बा म सानो छु कि भनेर सानो कपडा ट्राई गरिरहेको हुन्छ होइन। त्यो गर्नुको भन्दाखेरि चाहिँ तपाईँले आफूभन्दा अलिकति ठुलो साइजको कपडा ट्राई गर्नुहोस् होइन, र तपाईँले त्यो कपडा ट्राई गर्दाखेरि चाहिँ कस्तो हुन्छ भने, अब तपाईँले ट्राई गर्नुभयो दुई तिनवटा कपडा, त्यो चाहिँ ठुलो भयो, त्यसपछि त ठुलो भएपछि तपाईँलाई के हुन्छ भने, यो कपडा त मलाई ठुलो भयो, त्यो सानो कपडा ट्राई भएर तपाईँलाई निराश हुनु भन्दाखेरि, ला म त यति मोटो रहेछु भनेर त्यो निराश हुनु भन्दाखेरि त, त्यो ठुलो कपडाले तपाईँलाई अलिकति भए पनि विश्वास दिलाउँछ कि तपाईँ त्यति धेरै ठुलो हुनुहुन्न होइन, र यो लुगा त तपाईँलाई ठुलो भइरहेको छ भने तपाईँ त ठुलो हुनुहुन्न भन्ने हुन्छ। यसले पनि तपाईँलाई अलिकति आफूमा पोजिटिभिटी ल्याउन सक्छ, त्यो गर्न सक्नुहुन्छ। र त्यसै गरी अर्को रहेको छ, जस्तै स्कुलको दिनहरूमा तपाईँलाई एकदमै धेरै कमजोरी फिल हुन्छ होइन, स्कुलमा जस्तै तपाईँहरू नयाँ स्कुलमा जानुभएको छ, साथीहरू छैन भने एकदमै कमजोरी फिल हुन्छ, एउटा मोटिभेट फिल हुँदैन। त्यसमा चाहिँ के गर्नुहोस् भने, पहिला स्कुलको स्टार्टिङमा चाहिँ एउटा मोटिभेसन टिप्स जस्तोको हुन्छ नि लेख्नुहोस्, त्यो लेखेर चाहिँ तपाईँले आफूलाई लकरमा राख्न सक्नुहुन्छ। र कुनै दिन तपाईँलाई स्कुलमा चाहिँ एक्लो महसुस भयो र म केही गर्न सक्दिनँ जस्तो फिल भयो भने चाहिँ त्यो लकरबाट त्यो पेपर निकाल्नुहोस् र हेर्नुहोस् कि तपाईँले के लेख्नु भएको थियो, म के गर्न सक्छु भनेर लेख्नु भएको छ। त्यसले चाहिँ तपाईँलाई धेरै नै लाइफमा एकदमै पुसअप गराउँछ कि या म पनि केही गर्न सक्छु भन्ने, त्यसले पनि तपाईँलाई हेल्प गर्छ। अनि अर्को रहेको छ, यदि आफूले आफूलाई चाहिँ एकदमै नेगेटिभ कुराहरूबाट चाहिँ हटाउनुहोस्, दिमागलाई चाहिँ एकदम पोजिटिभ राख्ने कोसिस गर्नुहोस्। जस्तै म्यागजिन्सहरू धेरै जस्तो नपढ्नुहोस् होइन, किनभने म्यागजिन्सहरूमा चाहिँ धेरै अब मैले भने नि पर्सनालिटीहरूको कुरा गरेर हुन्छ, हाइट वेटको कुरा गरेर हुन्छ, त्यसले चाहिँ तपाईँलाई आफूमा आफूमा चाहिँ म चाहिँ कमजोर छु भन्ने महसुस दिलाइरहेको हुन्छ। त्यही भएर त्यस्तो म्यागजिन्सहरू चाहिँ कम पढ्नुहोस्, बरु अरू खालको एकदम इन्फर्मेसन खालको किताबहरू पढ्नुहोस् होइन, न्युजहरू हेर्नुहोस्, त्यसले चाहिँ तपाईँको तपाईँलाई अलिकति भए पनि पोजिटिभिटी ल्याउने हेल्प गर्छ। अनि अर्को रहेको छ, यदि तपाईँको नजिकको मान्छेहरूले चाहिँ तपाईँलाई अब हिँड्दाखेरि चाहिँ स्टेयर एकदमै के भन्छ स्टेयर गरेर हेरिरहेको छ, एकरो हेरेर जस्तो फिल भयो भने, जुन नर्मली हुँदैन तर त्यस्तो मान्छेलाई त्यस्तो फिल हुन्छ यो एजमा होइन, युथ अब टिन एजमा त्यस्तो भएको छ भने चाहिँ तपाईँले जस्ट इग्नोर गर्नुहोस्। यहाँनिर चाहिँ के लेखेको छ भने, एउटा टी सर्ट लगाउनुहोस् जसमा चाहिँ टी सर्टमा चाहिँ एकदमै तपाईँलाई मोटिभेट गर्ने खालको कुराहरू लेखेको टी सर्टहरू पाउँछ नि होइन, हो यस्तो लेख्नुहोस्। तपाईँले चाहिँ त्यो मान्छेले हेर्दाखेरि पनि तपाईँले या मलाई त्यसले त्यसरी हेरेको होइन भन्ने जस्तो फिल हुन्छ, आफूले आफूलाई एकदमै राम्रो महसुस गराउँछ। अनि यो सोच्नुहोस् कि संसारमा कोही पनि पर्फेक्ट छैन होइन, तपाईँले अब देख्नुहुन्छ होला कि वर्ल्डको सबैभन्दा राम्रो मान्छे भन्नुहुन्छ यो एकदमै पर्फेक्ट छ भन्ने देख्नुहुन्छ, तर जसको पनि लाइफमा अलिकति न अलिकति कमजोरी हुन्छ, कोही पनि लाइफमा खुसी हुँदैन, र हामी सबैजना चाहिँ आफ्नो आफ्नो काममा चाहिँ हामी पर्फेक्ट छौँ होइन, र आफूले आफूलाई चाहिँ कहिले पनि आफू अरूभन्दा कमजोरी नठान्नुहोस्। र यो उपायहरू चाहिँ यो मैले एउटा वेबसाइटबाट ल्याएको होइन, यो उपायहरू चाहिँ आफूमा सधैँ एभ्रिडे लाइफमा चाहिँ युज गर्नुभयो भने तपाईँको लाइफमा अलिकति भए पनि पोजिटिभिटी ल्याउने।
यति भन्दै निरुको एकदम राम्रो टिप्सको साथ साथै म तपाईँहरूलाई मैले भनेअनुसार फेसबुकका बारेमा धेरै कुरा गर्न चाहन्छु। फेसबुक हामी सबै मान्छेहरू चलाउँछौँ, तर हामीले खासै भित्री कुराहरू धेरै मान्छे कतिसम्म के भइसकेको छ भन्ने खालको हामीले जानेको हुँदैनौँ। यसको बारेमा म तपाईँहरूसँग सल्लाहमा भन्न चाहन्छु कि फेसबुक उत्पन्न गर्ने मार्क इलिट खुजेबक हो. उहाँ चाहिँ May 14, 1984 मा जन्मनुभएको थियो. उहाँले फेसबुक बनाउनु भन्दा अगाडि धेरै किताबहरू लेखेका थिए, जस्तै फेसमेक. उहाँले चाहिँ एउटा फन्डको लागि, रमाइलोको लागि बनाएको थियो भने पछाडि द फेस बुक्स भन्ने उहाँले एउटा किताब थियो. उहाँको किताबमा चाहिँ दुईवटा छोरा मान्छेको र दुईवटा छोरीको मान्छेको पिक्चर लगाएअनुसार उहाँले धेरै ऱ्याङ्किङ गर्ने पनि उनीहरूले टेक्निक लगाएको थियो. धेरै पछाडि उहाँले धेरै त्यो फोटो लगाएको बा लगाए बापत उहाँले धेरै पर्मिसन बिना गर्नु परेको आधारमा उहाँले धेरै विद्यार्थीहरूलाई माफ मागेका थिए. पछाडि पछाडि February 4, 2004 उहाँले द फेसबुक .com भन्ने एउटा वेबसाइट पनि खोल्नु भएको थियो. यति हुँदै हुँदै उहाँले चाहिँ 2004 चाहिँ उहाँले फेसबुक धेरै राम्ररी चलाउनु भयो र उहाँको बिस्तारी बिस्तारी 2012 उहाँले फेसबुकबाट कमाउनु भएको पैसा 5 billion, $90 million US र अहिले हालै 2013 16.8 billion US कमाउनु भइसक्नु भएको छ. यति भन्दै तपाईँहरूलाई आज यति नै.
फेसबुक कसरी सुरु भयो र कहाँबाट सुरु भयो र कसले सुरु गर्यो भन्ने भरतले जानकारी दिँदै थिए र हामी कार्यक्रमबाट, आजको कार्यक्रमबाट विदा माग्नुपर्ने हुन्छ. र भोइस अफ साङ्गेलाका साथीहरू बाहिर तैनात हुनुहुन्छ, उहाँहरूले हामीलाई स्टुडियो छोड भइराख्नु भएको छ बाहिरदेखि. उहाँहरूलाई स्टुडियो दिँदै आजको कार्यक्रमबाट म देवी पोखरेल, निरु र भरतलाई विदा दिनुहोस् र अर्को हप्ता अवश्य पनि तपाईँलाई कार्यक्रमहरू लिएर आउनु हुनेछ साथीहरू र अर्को एकजना नयाँ साथी. र जाँदा जाँदा हामी पहिलो प्रेम पहिलो प्रेमको पहिलो कम्पन भन्ने एउटा गीत छोडेर जाँदैछौँ. तबसम्म लागि हस्त, नमस्ते.
नमस्ते.
संभाली